मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको मेचीनगर खबरमा स्वागत छ। म पुष्प बराल सुरु गरौँ। आज हामीले मेचीनगरभित्र रहेका विविध गतिविधि, राष्ट्रिय राजनीतिमा परेको प्रभाव, प्रदेश सरकारले गरिरहेका गतिविधि लगायतका विषयमा आज चर्चा गर्ने प्रयास गरेका छौँ। आज हामीले नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर 1 को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 2 का सांसद गोपाल बुढाथोकीसँग सम्पर्कमा छौँ। उहाँ अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ। उहाँसँग हामीले नेकपा एमालेको विधान महाधिवेशनको ले दिएका सन्देश लगायतका विषयमा कुराकानी गर्नेछौँ। गोपाल सर अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। गोपाल सर, स्वागत छ तपाईँलाई।
धन्यवाद सर।
विशेष त गोपाल सर, भर्खरै तपाईँहरूले काठमाडौँमा नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न गरेर अहिले तपाईँ फर्किएको अवस्था छ। यो विधान महाधिवेशनले एउटा चाहिँ मन दुखेका नेता कार्यकर्ताहरूको, चिरा परेका मनहरूमा मलम लाउने काम चाहिँ भयो कि भएन सर, के लाग्छ तपाईँलाई?
जहाँसम्म यो महाधिवेशनले मन फाटेकाहरूका, मन दुखेकाहरूका व्यक्तिका सन्दर्भमा कुरा गर्नुभयो, यो राजनीतिक पार्टी भएको हुनाले गर्दाखेरि राजनीतिक हिसाबले हामीभित्र यो विशाल ठुलो पार्टीभित्र रहेका समस्याहरू समाधान गर्नका निमित्त व्यक्तिगत रूपले भन्नुभन्दा पनि राजनीतिक रूपले यो चाहिँ समस्या समाधान गर्नका निमित्त एकत्रमा सफल भएको छ।
यो महाधिवेशनले दिन खोजेको मूल सन्देश चाहिँ के हो?
मूल सन्देश के हो भनेदेखि, अब यो समय सापेक्षित रूपबाट राजनीतिक दलहरू पनि सञ्चालित हुनुपर्दो रहेछ। हामीले चाहिँ पार्टीका महाधिवेशनहरू, अधिवेशनहरू, सम्मेलनहरू गर्ने गर्छौँ। यो खुला परिवेशमा हाम्रो पार्टी आएपछि, खास गरिकन 48-47 साल पछाडि चाहिँ हामीले पार्टीका महाधिवेशनहरू 5-5 वर्षमा गर्ने गरेका थियौँ। महाधिवेशनहरू चाहिँ सम्पन्न गर्दै गर्दा महाधिवेशनको मूल पक्ष भनेको चाहिँ त्यसका नीति कार्यक्रमहरू होइन, त्यसभन्दा अघिका वर्षहरूमा नेतृत्वले गरेका कामको समीक्षा, भावी योजनाहरू तर्जुमा गर्ने, रणनीतिहरू तर्जुमा गर्नुपर्ने, नीतिगत कुरामा सापेक्षित रूपमा चाहिँ हामीले निर्णय गर्दै जानुपर्ने, नीति निर्माण गर्नुपर्ने थलोको रूपमा हुनुपर्ने महाधिवेशन चाहिँ यो निर्वाचन केन्द्रित मात्रै भयो बढी गरेर, खास गरिकन नेतृत्वमा कसरी पुग्ने, नेतृत्व कसरी हत्याउने, या नेतृत्वमा पुग्नका निमित्त हाम्रो नेपाली समाजभित्र जुन कल्चर छ, त्यो कल्चर जस्तो कल्चर छ त्यही नेपाली समाजभित्रबाट आएको जन चाहिँ मान्छेहरूबाट अनेक खालका विकृति पनि देखा पर्न थाले, जसका कारणबाट महाधिवेशनको मूल पक्ष नीतिगत विषयहरू ओझेल परेर नेतृत्व तह, नेतृत्व निर्माण गर्ने तहमा मात्रै महाधिवेशन केन्द्रित हुने गरेको, समय अभाव हुने गरेको कारणले गर्दा चाहिँ यो नेपालकै सन्दर्भमा चाहिँ सबै पार्टीहरूभन्दा जेठो भएको छ एमाले।
हजुर,
अब महाधिवेशन नीतिगत हिसाबले कमजोर बन्ने र नेतृत्व निर्माणमा मात्रै केन्द्रित हुने कुरालाई चाहिँ मध्यनजर गरेर नीति विधि महाधिवेशन अथवा विधान महाधिवेशन भनेर जुन भनिएको छ, नीतिको कुरा, विधाय विधिको कुरा को छलफल गर्ने महत्त्वपूर्ण थलोको रूपमा यो विधान महाधिवेशनलाई लिएको छ हामीले। त्यो कारणबाट विधान महाधिवेशन आयोजना गरेका हौँ।
गोपाल सर, यो अलिकति गुटगत प्रभाव पनि सधैँभरि रहँदो रहेछ। यो विधान महाधिवेशनमा पनि खासै वैचारिक भिन्नता, विचारमा चाहिँ धेरै बहस भएको त्यस्तो समाचारहरू बाहिर आएका छैनन्। खालि नेतृत्व लिने कुरामा मात्रै विवाद हुँदो रहेछ। यो कहिलेसम्म, अब यस्ता यी नेतृत्वका विवादहरू चाहिँ अब क्रमशः साम्य हुँदै जाने अवस्था रहन्छ सर?
फरक फरक टाउकाहरू भएको मान्छेहरूको बिचबाट बनेको पार्टी,
विचारमा त कुनै लडाईँ भएन माथिसम्म,
विचारमा एकरूपता हुँदा हुँदै पनि कैयन सन्दर्भहरूमा कहिलेकाहीँ विचारमा विविधता हुन्छ
हो,
र चाहिँ समूहहरू बन्न सक्छन्
हो,
त्यो समूहहरूको सङ्घर्ष हुन सक्छ
पक्कै,
कहिले तत्कालिक कार्यक्रमको बारेमा चाहिँ हाम्रो चाहिँ विविधता हुन सक्छ, मत विभाजित हुन सक्छ, त्यहाँ सङ्घर्ष हुन सक्छ, त्यहाँ नीतिगत हिसाबले सङ्घर्ष पनि हुनसक्छ, कहिलेकाहीँ नेतृत्व निर्माणको तह चाहिँ हिसाबले पनि सङ्घर्ष हुनसक्छ, सङ्घर्ष त हुने नै भयो होइन। त्यसको व्यवस्थापन, उचित व्यवस्थापन कसरी हुन्छ भन्ने कुरामा हामीले ध्यान दिन जरुरी छ। व्यवस्थापन चाहिँ मुलुकलाई केन्द्रमा राखेर, मुलुकका नीति निर्माणसँग केन्द्रित भएर, विषयहरू उठान भएर त्यसमा केन्द्रित भएर छलफल गरियो भने यसले सकारात्मक रिजल्ट पनि दिन सक्छ। व्यक्तिगत स्वार्थका निमित्त केन्द्रित भइयो, व्यक्तिगत महत्वाकांक्षाका निमित्त केन्द्रित भइयो, व्यक्तिगत हितका निमित्त त्यो चाहिँ देखावटीका रूपमा चाहिँ नीतिगत कुरा उठाइयो भने त्यहाँनिर समस्या उत्पन्न हुने हो। त्यसो भएको हुनाले गर्दाखेरि अहिलेको हाम्रो विधान महाधिवेशनमा खास गरिकन नीतिगत पक्षमा हामी केन्द्रित रह्यौँ, नीतिगत कुरामा, विधिगत कुरामा हामी केन्द्रित रह्यौँ। र अब यो चाहिँ नेतृत्व निर्माण, नेतृत्व परिवर्तन गर्ने, नेतृत्व अर्को निर्माण गर्ने या नेतृत्वमा पुग्ने चाहिँ अवस्थाको महाधिवेशन यो नभएको कारणबाट हामी नीतिगत कुरामा बढी केन्द्रित भएर छलफल गऱ्यौँ, जसका कारणबाट विवादहरू उत्पन्न हुने यता समूहगत छलफलमा पनि अनेक खालका विवादहरू उत्पन्न हुने, त्यसले चाहिँ समाजमा एक किसिमको तरङ्ग उत्पन्न गर्ने परिस्थिति सिर्जना हुन सकेन, पाएन पनि, त्यो विषय पनि थिएन।
गोपाल सर, अलिकति तपाईँसँग सन्दर्भ, विशेष त अनुशासनका कुराहरूमा कम्युनिस्टहरू चाहिँ बढी कठोर भन्छन्, कम्युनिस्टहरू चाहिँ बढी अनुशासित हुन्छन् भन्ने कुरा बुझाइमा थियो, तर अहिले पछि चाहिँ यो अनुशासन चाहिँ स्खलित हुँदै गएको, मोनोपोली हुँदै गएको जस्तो लाग्दैन पार्टीभित्र तपाईँलाई? कसले के बोल्ने, कसले के गर्ने,
त्यो हुँदै गएको कारणले नै विधान महाधिवेशन आयोजना गरेको।
अब पार्टी
हामीभित्र तपाईँले भने जसरी नै यो समाजको सबै वर्ग, पक्ष, चरित्र, प्रवृत्तिहरू एमालेभित्र छ। यहाँ राम्रो पक्ष पनि छ, कमजोर पक्ष पनि छ, अवसरवादी चरित्र, चरम व्यक्तिगत अवसरवादी चरित्र पनि छ, व्यक्तिगत फाइदाका निम्ति लड्ने चरित्र पनि हामीभित्र छ, र शक्तिशाली पार्टी भएको कारणबाट अनेक प्रवृत्तिहरू हाम्रो पार्टीभित्र प्रवेश गरेको छ। त्यो प्रवृत्तिहरू चाहिँ लाई नियन्त्रण गर्न पार्टीको नेतृत्व, नीति नेतृत्वले अलि निर्ममतापूर्वक प्रस्तुत हुनुपर्छ भन्ने लाग्छ।
अब गोपाल सर, अलिकति सन्दर्भ केही कुरा गर्छु। अब यो नेतृत्व चयन गर्ने महाधिवेशन मङ्सिर 10 गते नै सम्भव होला त? यो अहिले विधान महाधिवेशन तपाईँहरूसँग देशैभरका नेता कार्यकर्ता एक ठाउँमा भएको बेलामा चर्चा पनि चल्यो होला, यो नेतृत्व चयन गर्ने महाधिवेशन चाहिँ मङ्सिर 10 हुने सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
अब नेपालको सन्दर्भमा चाहिँ नेपालमा निर्माण भएका पार्टीहरू, नेपाली जनताका निमित्त, नेपाल राष्ट्रका निमित्त राजनीति गर्नलाई गठन भएका पार्टीहरूमध्ये सबैभन्दा व्यवस्थित पार्टी नेकपा एमाले थियो छ। यसले आफ्ना चाहिँ सबै गतिविधिहरू नियमित प्रक्रिया अन्तर्गत गर्दै आएको छ,
हजुर,
व्यवस्थित पनि गर्दै आएको छ। त्यसै सन्दर्भमा बिचमा हामीले यो विधान महाधिवेशन गर्न पर्यो, यसको अपरिहार्यता अघि तपाईँले भनेका सन्दर्भसँग जोडिएर आवश्यकता महसुस गरेर विधान महाधिवेशन गऱ्यौँ, र पार्टीको नेतृत्व नेतृत्व चयन गर्ने गरेको, नेतृत्वलाई पुनर्सङ्गठित गर्ने गरेको, पार्टीको केन्द्रीय कमिटीलाई व्यवस्थापन गर्नका निमित्त, केन्द्रीय कमिटी निर्माण गर्नका निमित्त र अन्य केही विषयहरूसँग सम्बन्ध भएर महाधिवेशन फेरि आयोजना हुँदैछ। त्यो महाधिवेशन हामी समयमा गर्छौँ।
भनेपछि मङ्सिर 10 तोकेको समयमा महाधिवेशन हुने सम्भावना पनि छ?
कुनै विशिष्ट प्रकृतिको प्रतिकूलता सिर्जना भएन भने, अप्ठ्यारो प्रकृतिको परिस्थिति सिर्जना भएन भने हामी समयमै महाधिवेशन हाम्रो हुन्छ।
अब यो तपाईँले अहिले अलिकति अगाडिकै प्रसङ्गमा जोड्न खोजेँ सर मैले, यो पार्टी विभाजनको असरले यो विधान महाधिवेशनमा त्यसको प्रभाव चाहिँ तपाईँले पाउनुभयो कि भएन? तपाईँ त्यहाँ पुगिरहँदा, तपाईँले त्यहाँ देखिरहँदा यो विभाजनको असर चाहिँ महाधिवेशन, विधान महाधिवेशनमा देखियो कि देखिएन?
पार्टी विभाजन भएको छैन, विभाजनको अर्थ निर्णय निकै ठुलो अंशमा साथीहरू छुटिएर जानुभएको भएदेखि, साथीहरूले विभाजन गर्नुभएको भएदेखि विभाजन भन्ने शब्द प्रयुक्त हुन्थ्यो होला होइन। केही साथीहरूले पार्टी छोड्नु भएको छ, एउटा समूह निक्लिएर गएको छ, यसलाई विभाजन भन्ने भन्दा पनि केही साथीहरूले पार्टी छोड्नु भएको छ, अर्को पार्टी निर्माण गर्नुभएको छ, त्यसको मनोवैज्ञानिक रूपमा, देशव्यापी रूपमा चाहिँ यसको केही न केही अंश प्रभाव थियो, असर थियो होइन। त्यो असर चाहिँ यो महाधिवेशनले चाहिँ अब हामी केही मान्छेहरू पार्टी छोडेर गए पनि नेकपा एमाले चाहिँ पुनर्व्यवस्थित हुँदैछ, भइसक्यो फेरि, र यो जनतामा एउटा आशा भरोसाको केन्द्रको रूपमा नेकपा एमाले फेरि पनि स्थापित छ, सङ्गठित छ भन्ने कुरा चाहिँ, त्यो विश्वास चाहिँ देशव्यापी रूपमा आम कार्यकर्ता र जनतालाई दिन सफल भएको छ नेकपा एमाले भन्ने मलाई लाग्छ।
अहिलेको यो विधान महाधिवेशनले वास्तवमै कार्यकर्ता लेभलमा पनि वास्तवमा एमाले अब चाहिँ एक हुन्छ भन्ने सन्देशले कार्यकर्तामा अलिकति खुसियाली त पक्कै पनि आएकै छ। अब आगामी रणनीति वास्तवमा जनताहरूमा एउटा तपाईँले अघि साथीहरू छुटिएर गएको मात्रै कुरा गर्नुभयो, जनताहरूमा अथवा कार्यकर्ताहरूमा अझै पनि एमाले फुट्यो, अब चाहिँ यो आगामी निर्वाचनमा एमाले चाहिँ दोस्रो तेस्रो स्थानमा पुग्ने भयो भन्ने एक किसिमको डर पनि छ। अब तपाईँहरूले कसरी विश्वास दिलाउनुहुन्छ कि हामी आगामी निर्वाचन, अब फागुनमा स्थानीय तहको निर्वाचन पनि आउँदैछ, यो निर्वाचनलाई कसरी अगाडि बढाउने तपाईँहरूको सोच छ?
स्वाभाविक रूपमा लिनुपर्छ,
जनताहरूमा त त्रास छ नि त एउटा तपाईँहरूको कार्यकर्तामा,
यो चाहिँ निर्वाचनहरूलाई स्वाभाविक रूपमा लिनुपर्छ। हामी हाम्रो पार्टी नेकपा एमाले अहिले पनि मुलुकका सबै तहहरूमा एक नम्बर पार्टी छ, चाहे त्यो सङ्घीय संसदमा होस्, चाहे प्रदेशको संसदमा होस्, चाहे स्थानीय तहहरूमा होस्, चाहे अन्य विभिन्न निकायहरूमा होस्, यति मात्रै होइन जनस्तरमा रहेका विभिन्न समितिहरूमा पनि नेकपा एमाले चाहिँ अहिले पनि एक नम्बर पार्टीको रूपमा स्थापित छ।
हजुर,
यो एक नम्बर पार्टीको रूपमा स्थापित भएर काम गर्ने दरमियानमा यो यो बिचमा जति काम गरिएको छ, काम गर्ने दरमियानमा नेकपा एमाले तल टोलका कामहरूदेखि लिएर सरकार चाहिँ हिजो सरकारमा बसेर गरेका कामहरूको सन्दर्भलाई लिएर जोड्ने हो भने नेकपा एमाले प्लस छ, अथवा नेकपा एमाले फेरि पनि अब आउने स्थानीय निर्वाचन मात्रै होइन सबै खाले निर्वाचनहरूमा सबै खाले चाहिँ प्रतिस्पर्धामा नेकपा एमाले चाहिँ उत्कृष्ट साबित हुन्छ, यो पहिलो पार्टी बन्छ, यसमा दुविधा छैन।
भनेपछि कार्यकर्ता लेभलमा यसको असर पुगेको छैन भन्ने तपाईँहरूको बुझाइ?
मैले अघि तपाईँलाई अघि भने केही न केही प्रभाव असर मनमा केही न केही दुविधा शङ्का चाहिँ उत्पन्न भएको थियो, त्यसलाई यो विधान महाधिवेशनले चाहिँ ती सबै प्रकृतिका शङ्का उपशङ्काहरू मनमा रहेका दुविधाहरू डरहरू कमजोर बन्दै गएका मानसिकताहरूलाई यसले भरण गरेको छ, अथवा यसलाई पुनर्पुष्टि गरेर के अरे यसलाई चाहिँ पुनर्जीवित गर्ने पुनर्सङ्गठित गर्ने गरी ऊर्जा प्रदान गरेको छ। नेकपा एमालेमा थोरै क्षति भयो होला तर त्यसको परिपूर्ति हुने गरी अब हामीले काम गर्नुपर्छ। नेकपा एमाले फेरि पनि पहिलो पार्टी हो, हरेक हिसाबले पहिलो पार्टी हो, त्यस कारणले त्यसको यो पार्टीको जिम्मेवारी बोकेर जानुपर्छ, काम गर्नुपर्छ र नेकपा एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ भन्ने ऊर्जा थपेको कारणबाट अब नेकपा एमालेमा कुनै किसिमको दुविधा छैन भन्ने मलाई लाग्छ।
अब गोपाल सर, तपाईँ लोकप्रिय नेताको रूपमा अब नेकपा एमालेको यी पुराना कार्यहरूका यी भन्दा पनि नयाँ एजेन्डा के जान्छ, अब चाहिँ जनतामाझ तपाईँहरूले कस्तो रणनीति अपनाउनुहुन्छ ताकि अहिले छरिएका यी भ्रमहरूलाई चेर्न सकौँ?
पहिलो कुरा त नेपालको कम्युनिस्ट आन्दोलन चाहिँ विगतमा माओवादी केन्द्र र एमालेको एकता प्रक्रियामा आइसकेपछि संयुक्त चाहिँ उम्मेदवारी दिएर सबै चाहिँ प्रदेश र सङ्घको निर्वाचनमा सहभागी भएर फेरि पार्टी एकताको प्रक्रियामा आउने बेलासम्ममा आइरहँदाखेरि नेपाली जनतामा श्रमजीवी जनता खास गरिकन राष्ट्रप्रेमी जनताहरूको बिचमा प्रगति उन्नति चाहने जनताहरूको बिचमा उत्साह थपेको थियो। त्यो एउटा राजनीतिक रूपमा भन्ने हो भने नेपालको सन्दर्भमा ऐतिहासिक उपलब्धि थियो, त्यो उपलब्धिलाई रक्षा गर्न हामीले सकेनौँ, यसका विभिन्न कारणहरू होला, त्यतापट्टि हामी नजाउँ। त्यस पछाडि जुन विग्रह सिर्जना भयो सरकारमा रहेका बेला, हामी सरकारमा रहेका बेला पार्टीभित्र नेताहरूको बिचमा उत्पन्न विभिन्न किसिमका प्रवृत्तिहरूको कारणबाट जुन एउटा सङ्कट उत्पन्न भयो यसले नेपाली जनताका निमित्त अत्यन्तै ठुलो चिन्ताको विषय बनाएको थियो, नेपाली जनतालाई अत्यन्तै चिन्तित बनाएको थियो। नेतादेखि कार्यकर्तासम्ममा यो चाहिँ एकदम 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 नेपालमा व्यक्तिगत रूपमै जीवनमा ठुलो समस्या आइपरे जत्तिकै ढङ्गबाट यो कम्युनिस्ट आन्दोलनमा देखा परेको विग्रह का कारणबाट चिन्ता थपेको थियो, जसलाई अब अहिले हामीले चाहिँ होसियारीपूर्वक दृढतापूर्वक कम्युनिस्टहरू लड्छन् उड्छन्, समस्या उत्पन्न हुन्छ उड्छन् लड्छन् र फेरि विजयको शिखरमा पुग्छन् भन्ने कुराको पुष्टि हामीले अहिले पुनर्सङ्गठित यो पार्टीलाई गरेपछि भएको छ। तपाईँले भनेको प्रश्नसँग सम्बन्धित भएर हामी हाम्रो चाहिँ नीतिले नै भनेको छ कि नेपालको सन्दर्भमा नेपालको अविकास भनेको अविकासका समस्याहरू के के हुन् भन्ने सन्दर्भमा छलफल गरेर जे निष्कर्ष निकालेका छन्, हामी अविकासको कुरा भनेको यहाँको हाम्रो चेतना हो, यहाँको शिक्षा हो, यहाँको स्वास्थ्य हो, यहाँको बेरोजगारी हो, यहाँको उत्पादन सम्बन्ध हो, यी हाम्रा अविकासका समस्याहरू जे छन् यी समस्याहरूको समस्या समाधान गर्नका निमित्त स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय सरकारले आफ्ना योजनाहरू बनाएर यी अविकासका का रूपमा रहेका मूलभूत समस्याहरू जुन छन् त्यसलाई समाधान गर्दै जानुपर्छ र नेपाललाई बिस्तारै आत्मनिर्भर बनाउन सक्नुपर्छ। हामी समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्नका निम्ति यो नारालाई सार्थक रूपमा चाहिँ पुरा गर्नका निमित्त हामीले अगाडि जानुपर्छ। त्यसैभित्र अन्तर्निहित नीतिगत कुराहरू नै हाम्रा सबै तहका कार्यक्रम र योजनाहरू हुन सक्छन् भन्ने कुरा यहाँहरूलाई राख्न चाहन्छु।
गोपाल सर, अब अलिकति प्रदेशको कुरा गर्छु म। प्रदेश नम्बर एकको अब सरकारले यही सरकारले निरन्तरता पाउने सम्भावना या सरकार ढल्ने सम्भावना के लाग्छ?
दुईटै परिस्थिति छ। संसदीय जोड घटाउमा अघि तपाईँले भने जस्तो
हजुर
राजनीतिक रूपमा यो परिस्थिति सिर्जना भइसकेर आएका अप्ठ्याराहरूको सन्दर्भमा प्रदेश सरकारहरूमा पनि समस्या उत्पन्न भएको छ। यो सरकार अगाडि जान पनि सक्छ, सरकार परिवर्तन हुन पनि सक्छ। संवैधानिक रूपले हामी सङ्ख्या हाम्रो पुगेन, समर्थन हामीले प्राप्त गर्न सकेनौँ भनेदेखि जान पनि सक्छ, स्वतः जान्छ। समर्थन प्राप्त गर्न सक्यौँ भने हाम्रो सरकार टिक्छ पनि, प्रश्न छ कुरा त।
गोपाल सर, यो तपाईँले पाँच वर्ष करिब करिब चार वर्षको अवधिको कुरा गरौँ न, प्रदेश सरकारको भूमिकालाई विशेष गरेर कतिले आलोचना पनि गरिरहेका छन्। प्रदेश सरकार आवश्यक पनि छैन भन्ने कुरा पनि बुझिरहेको थियो, तर तपाईँले त्यहाँ बसेर काम गरिरहँदाखेरिको त्यहाँको अनुभवले प्रदेश सरकारको महत्त्वलाई चाहिँ कसरी हेर्नुभयो सर? विस्तारमा तपाईँ जनतासँग पनि दिनानुदिन पुग्नु भएको छ, जनताको बुझाइ र प्रदेश सरकारको काम गराइलाई तपाईँले कस्तो महसुस गर्नुभयो?
पहिलो कुरा त के हो भनेदेखि प्रदेश सरकार चाहिँ बन्यो, प्रकृत प्रदेश सरकार बन्यो, कागजमा बन्यो, निर्वाचनमा बन्यो, निर्वाचनको माध्यमद्वारा प्रदेश सरकारको गठन भयो। तर सरकार हुनका निमित्त, सरकार बन्नका निमित्त मान्छेहरूको सङ्ख्या सरकार बनेर मात्रै भएन,
पक्कै पनि
निर्वाचन भएर, निर्वाचन प्रक्रियाद्वारा निर्वाचित मान्छेहरूको सङ्ख्याले मात्रै सरकार बन्दैन। सरकार हुनका निमित्त यसका थुप्रै चाहिँ विषयहरूको व्यवस्थापन हुन जरुरी छ। यसको मुख्य कुरा त नीतिगत कुरा भयो, संरचनागत कुरा भयो, यसको कार्यान्वयनको पक्षलाई अगाडि लैजानका निमित्त मातहतसम्म यसको चाहिँ व्यवस्थापकीय समस्या समाधान हुनु पर्यो। अन्तर सम्बन्धहरू स्थानीय तह र सङ्घ सरकारकासँग सम्बन्धित भएका चाहिँ अन्तर सम्बन्धहरूलाई नीतिगत रूपले सम्बोधन गर्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो, तदनुरूप चाहिँ कार्यान्वयन गर्ने तयारी गर्न पर्यो। यी सबै कुराहरू यो कार्यकालको पहिलो चाहिँ जिम्मेवारी थियो, पहिलोपल्ट गठन भयो सरकारका, यस यो काममा सरकार बढी केन्द्रित हुनु पर्यो। कसरी काम गर्ने भन्ने नि छैन, किनभने सरकारले पैसा गुजीमा हाल्दा तल काम गर्न जाने त होइन, नीतिगत कुराहरूको चाहिँ आफैले कसैले लेखेर त हुँदैन। त्यसो भएको हुनाले गर्दाखेरि पहिलेदेखि काम गरिरहेका दुईटा चाहिँ निकायहरू होइन, अथवा सङ्घीय सरकार, स्थानीय तह, ती पहिलेदेखि स्थापित निकाय र संरचनाहरू हुन्। ती संरचनाभित्र कोही थोरै फेरबदल गर्दै काम गर्नुपर्ने एउटा परिस्थिति भयो, उहाँहरूको सजिलो पनि थियो। तर प्रदेश सरकार त के हो भनेदेखि केही पनि थिएन। यो परिस्थितिमा काम गर्दै जाँदाखेरि हामीले अपेक्षा गरे अनुरूपको कामहरू रिजल्टहरू नदेखिएको हुनसक्छ। तर मलाई के लाग्छ भनेदेखि प्रदेश सङ्घीयताको आवश्यकता छ, तर यही स्वरूपको यदि हो भने, मैले साँच्चै कुरा बोल्नुपर्छ, यही ढङ्गबाट जाने हो भने, यही यति नै अधिकारका निम्ति जाने हो भने, यिनै कामहरू मात्रै गर्नुपर्ने हो भनेदेखि हामीले सोच्नुपर्ने हुन्छ।
अब गोपाल सर,
मूलत अधिकार हस्तान्तरण गर्नु पर्यो भन्ने कुरा हो।
सही कुरा गर्नुभयो। अब यो स्थानीय तहको पनि तपाईँले निरीक्षण दिनानुदिन देखिराख्नु भएको कुराहरू, यसमा चाहिँ यो पछिल्लो चोटिको सङ्घीयतामा प्रवेश गरिसकेपछि चाहिँ स्थानीय तह चाहिँ अलिक सशक्त बन्न सकेको हो?
स्थानीय तह त जम्मै कुरा सशक्त, जम्मै कुरा त्यही छ। तपाईँ सङ्घ सरकारले पनि विभिन्न शीर्षकमा
स्थानीय तह मार्फतै खर्च गराउनु पर्यो, हजुर
खर्च गराउँछ। प्रदेश सरकारले पनि विभिन्न शीर्षकमा स्थानीय तह मार्फत खर्च गर्छ, आफै नीति बनाऊ, आफै कार्यक्रम बनाऊ, आफै त्यहाँको आवश्यकतालाई सम्बोधन गर्ने गरी चाहिँ योजना पनि तर्जुमा गर भन्दा पैसा सोझै तल पठाउँछ। तेस्रो भएको हुनाले गर्दाखेरि सोझै तल पठाएर रकम सरकारले दिएको बजेटबाट योजना तर्जुमा गरेर काम गर्ने कुरा र सशर्त रूपमा माथिबाट सरकारले चाहिँ योजना पठाउने कुराका हिसाबले भन्ने हो भने सबै काम अब स्थानीय तहले गरिरहेको स्थिति छ। मलाई के लाग्छ भने संहिताका कार्यान्वयनको सन्दर्भमा सबैभन्दा उपलब्धिमूलक चाहिँ स्थानीय तहबाट हामीले पाइरहेका छौँ, जनताले पाइरहेका छन् भन्ने कुरा छ। अब यसभित्र पनि विकृतिहरू त होलान्, यसको आलोचनाको पक्ष पनि होलान्, आलोचनाको पक्षको कुरा गर्ने हो भने अनेक ढङ्गले मान्छेहरू आलोचना गरेका छन्। आलोचनाकै निम्ति दिमाग खर्च गरिरहेकाहरूको चाहिँ के हुन्छ भनेदेखि जेमा पनि आलोचनाको पक्ष हुन्छ, जुनसुकै विषयमा पनि आलोचनाको पक्ष हुन्छ। कामै नगर्ने एउटा मूर्ति अनुमान गर्नुहोस्, एउटा मूर्ति कुनै छ, त्यो मूर्तिको आलोचक पक्ष खोज्न थाल्यो भने त मूर्तिबाट पनि आलोचनाको पक्षहरू निक्लिन्छ। त्यसो भएको हुनाले गर्दाखेरि मलाई के लाग्छ भने आलोचना पनि होलान्, आलोचना सहित सुधार गर्नका निम्ति गर्नुपर्ने कामहरू पनि धेरै होलान्, तर स्थानीय तहहरू मार्फत धेरै उपलब्धिहरू हासिल भएका छन्। कमजोरी पक्ष सहित यसलाई चाहिँ अझै व्यवस्थित, कमजोरीलाई सच्याउँदै अझै व्यवस्थित गरेर जानका निमित्त स्थानीय तहलाई अझै अधिकार सम्बन्ध नीतिका हिसाबले सम्बोधन गर्दै जनअधिकार जनताका समस्याहरू समाधान गर्नका निमित्त सोझो तलै आँखाले त्यहीँबाट देख्छ, कुर्सीमा बसेर उता तल देखिन्छ नि भन्नुको मतलब नजिकैबाट देख्छ, समस्याहरू सम्बन्धी पनि जनताले नजिकैबाट देख्छन्, सम्बोधन पनि नजिकैबाट हुने हुनाले गर्दाखेरि स्थानीय तहलाई बलियो बनाउनुको अबको विकल्प छैन भन्ने मलाई लाग्छ।
अब अन्त्यमा सर, अहिले कोभिडका कारणले मुलुक आक्रान्त बनेको अवस्था, अब यो चाडपर्वहरू पनि, नेपाली कमान पर्वहरू पनि नजिकै आउँदै गरेको अवस्था, यो अवस्थामा आम चाहिँ रेडियो सुनेर रहनुभएका श्रोताहरूलाई यहाँको सन्देश चाहिँ के छ?
मूलभूत त हामी चाहिँ यो कोभिडबाट हामी मात्रै होइन विश्व नै प्रताडित रह्यो। हाम्रो जस्तो चाहिँ हरेक हिसाबले अलिक हामीले कमजोर छौँ भनेर भनिएका मुलुकहरूमा हामीले सचेतनतापूर्वक जे जसरी कोभिडको सामना गर्दै आएका छौँ, या अन्य मुलुकको तुलनामा कतिपय अन्य मुलुकभन्दा कतिपय मुलुकको तुलनामा हामीले सफलतापूर्वक कोभिडलाई हामीले चाहिँ परास्त गर्दैछौँ है। हामीले क्षति पनि बिहोर्यौँ होइन, क्षति पनि त बिहोर्यो, हामीले धेरै क्षति पनि बिहोर्यौँ, आर्थिक रूपमा सामाजिक रूपमा चाहिँ हामीले क्षति बिहोरेका छौँ, जनता चाहिँ धेरै गुमाउनु पऱ्यो हामीले बिचमा। त्यसो भएको हुनाले गर्दाखेरि यसका बावजुद पनि यसलाई सकारात्मक ढङ्गबाट विश्लेषण गर्ने हो भने हामीले कोभिडसँग जुझ्नका निमित्त सरकारले अगाडि सारेका कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका निमित्त सरकारका सबै तहहरू, स्थानीय तह समेत विभिन्न सामाजिक संस्थाहरू, जनताको चाहिँ सचेतनतापूर्वक जनताले भूमिका निर्वाह गरेको कारणबाट हामीले चाहिँ यसलाई परास्त गर्न सफल भयौँ, हुँदैछौँ। अब चाडपर्व मात्रै होइन, थुप्रै कुराहरूमा हामीले अझै पनि सजगता अप्नाउनु पर्छ। यो भाइरस के हो भन्ने बारेमा अहिलेसम्म पनि यसको चाहिँ टुङ्गो लागेको छैन, यसको चाहिँ डिफाइन भएको छैन। त्यसो हुँदाखेरि अब हामीले सचेतनता चाहिँ अप्नाउनै पर्छ, स्वास्थ्य सचेतनता अप्नाउनका निमित्त कोभिडबाट हामीलाई प्रभाव पार्ने हरेक खालका गतिविधिहरू हामीले बाट जोगिनुपर्छ। चाडपर्व मान्ने नाममा, चाडपर्व हामीले मनाउने नाममा अलि हामीले लापरवाही गर्न हुँदैन, जोगिएर जानुपर्छ। यही सन्देश सम्पूर्ण नेपाली जनता र झापाली समुदायहरूमा राख्न चाहन्छौँ। हामी जोग्यौँ, जोगिनलाई भूमिका निर्वाह गऱ्यौँ। अब दसैँका बेला चाहिँ कोभिड आउँदैन भन्ने कुरा होइन, दसैँका बेला खानपान गर्ने विषयमा, सम्पर्क संसर्ग गर्ने कुरामा, अलिक भिडभाडमा जाने कुरामा, रमाइलो गर्ने नाममा हामीले चाहिँ दसैँमा चाहिँ कोभिड लाग्दैन, भाइरसले चाहिँ दसैँ छ भन्दा भाइरस घुम्दैन भन्ने कुरा त भएन नि। त्यसो भएको हुनाले गर्दाखेरि हामीले पूर्ण सचेतनता अप्नाउनुपर्छ, यही कुरा म अनुरोध गर्न चाहन्छु।
हस् गोपाल सर, अत्यन्तै व्यस्तताको बावजुद पनि यहाँले महत्त्वपूर्ण समय प्रदान गर्नुभयो, यसका लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ।
हुन्छ, हार्दिक धन्यवाद
पनि। हस् उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर एक प्रदेश निर्वाचन क्षेत्र नम्बर दुईका सांसद गोपाल बुढाथोकी रेडियो भिजनसँग कुराकानी गर्दै। हवस् त, अहिलेलाई मेसिनको खबर यति नै, हामी अर्को हप्ता फरक प्रसङ्गका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदाल चाहन्छु, निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।